नमस्कार। कार्यक्रम देश परदेशमा साथी अनिता राणा भाटसँगै म प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम लिएर हामी तपाईँको रेडियोमा आइसकेका छौँ। हामी अबको आधा घण्टासम्म तपाईँसँगै हुनेछौँ। तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने हाम्रो आशा छ।
कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजयएफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइनको www.bijfm.org.np हरेक हप्ताको बिहिबार बिहान 8:30 9 बजेसम्म सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ। सँगै नवलपरासीका अन्य 5 एफएमबाट पनि यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ।
यो कार्यक्रम तपाईँ रेडियो कावासोती 102.6 बिहिबार बिहान 8:30 सामुदायिक रेडियो परासी 90.2 शुक्रबार बिहान 7:30 रेडियो मध्यबिन्दु एफएम 101 शुक्रबार बिहान 8:30 सुन्न सक्नुहुनेछ।
त्यसै गरी सामर्थ्य एफएम 92.1 शुक्रबार बिहान 8:30 र सामुदायिक रेडियो सुनौल 90.7 सोमबार साँझ 7 सुन्न सक्नुहुनेछ। अनि विजयएफएम 101.6 मङ्गलबार बिहान 8:00 पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
आजको देश परदेश कार्यक्रम वैदेशिक रोजगारीका कारण देशमा बढ्दै गएको एक प्रकारको मानसिक रोग डिप्रेसनका विषयमा केन्द्रित छ। डिप्रेसन अथवा बाहिर केही नदेखिए पनि भित्रभित्र मन खाने रोगले आज धेरै नेपालीलाई सताएको छ। आज हामी यही विषयमा कुरा गर्नेछौँ।
त्यस्तै वैदेशिक रोजगारीका कारण हुने डिप्रेसनका विषयमा एकजना मनोपरामर्शकर्ता राम बराल र डिप्रेसनबाट कसरी जोगिने भन्ने विषयमा मनोविद करुणा कुँवरसित कुराकानी गर्ने तयारी गरेका छौँ। तर कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट।
श्रम राज्य मन्त्री दिल्ली चौधरीले स्वदेशमै उद्योग कल कारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्नेतर्फ सरकार लागेको बताउनु भएको छ। दाङमा भएको एक कार्यक्रममा राज्य मन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी शैक्षिक रोजगारमा जाने, श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गर्नुभयो। सरकारले सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने उहाँको भनाइ छ। कतारले घरेलु कामदारको रोजगारीको अधिकार संरक्षण हुने गरी कानून बनाएको छ। त्यहाँको कानूनले पहिलो पटक घरेलु कामदारलाई समेटेको हो। कतारका अमीर शेख थामिन बिन अहमद अल थानीले घरेलु कामदार सम्बन्धी कानून दर्ता गर्नुभएको हो। घरेलु कामदारलाई दिनको 10 घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, रोजगारदाताले महिनै पिछे तलब दिनुपर्ने, हप्तामा एक दिन बिदा दिनुपर्ने र वर्षमा 3 हप्ता वार्षिक बिदा दिनुपर्ने कानूनमा नै व्यवस्था गरिएको छ। त्यस्तै घरेलु कामदार सम्बन्धी कानूनले कामदारको सम्झौता पत्र सकिएपछि वर्षको 3 महिना बराबरको सेवा सुविधा दिनुपर्ने व्यवस्था पनि गरेको छ। 18 वर्षभन्दा कम र 60 वर्षभन्दा माथिका उमेरका विदेशी कामदारलाई काममा लगाउन प्रतिबन्ध लगाइएको छ।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी सरु चापागाई। सप्तरीकी दुखनी देवी मण्डलका छोरा मनोज कुमार 2071 कार्तिकमा रोजगारीका लागि मलेसिया पुग्नुभयो। त्यहाँ पुगेको 22 दिनमै मनोज नेपाल फर्कनुभयो। अनफिट भएर फर्केका मनोजको स्वास्थ्य परीक्षण रिपोर्टमा रगतमा खराबी भनेर लेखिएको छ। झन्डै 3 वर्ष अघि नेपाल फर्केका मनोजलाई अहिले भेट्दा पनि सन्चो भइसकेको जस्तो लाग्दैन। एक्लै बरबराइरहने, बेहोसीमै बोल्ने, उहाँले बोलेका कुरा हत्तपत्त मेसो पाइन्न। भएभरको 3 कट्ठा जमिन बन्दकी राखेर विदेशमा पठाएका बा आमालाई ऋणको पिरलो तो छँदैछ, छोरालाई समेत सम्हाल्न गाह्रो भएको छ। उनीहरूसित उपचार गर्ने खर्च समेत छैन। उनै मनुष्की आमा दुखनी देवीका कुरा सुनौ।
जे सोचबि सब म हम टैलेंट छे, हरेक चीज म हिन्दी बजते ओहो हम जाने छे, मैथिली बाजते ओहो हम जाने छे, इंग्लिश बाजते तो ओहो जाने छे, पढे में जते तो ओहो जाने।
पूजा आजा गर्न घर भन्दा अलि परतिर बनाइएको सानो मन्दिरमा मनोजका दिनरात बित्न थालेको झन्डै 2 वर्ष बितिसके। मनोजका बामाको भनाइमा उहाँले कपडा नफेरेको र ननुहाएको 2 महिनाभन्दा धेरै समय भइसक्यो। बिरामी भएर नेपाल फर्किएका मनोजलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 2 महिनासम्म उपचार पनि गराइएको थियो। तर विराम ठिक भएन। मनोजकी आमा दुखनी देवी यादव,
दुख बढ्ले त ओठना चलि गेलिए से धरान धरानमा पागलखानामा राखलिए त ओठना दबाई दिए त अरू विशेष
रोग बढ्दै गयो। मैले छोरालाई धरानको अस्पतालमा लगे, उसलाई अस्पतालको मानसिक विभागमा थुनामा राखियो। औषधि उपचार गर्दा निको हुनुको सट्टा नराम्रो अवस्था देखियो। अस्पतालमा बस्दा अरूलाई कुटपिट गर्न थाल्यो। अनि मैले घर ल्याएँ। गाउँ ल्याएपछि पनि गाउँलेलाई खुकुरी बन्चरोले आक्रमण गर्थ्यो। मेरो जेठाजुको घरमा गएका बेला उसलाई पुलिस बोलाएर राजविराज लगियो। पुलिसले छाडेपछि पनि राजविराजमा डाक्टर कहाँ पुर्याएँ तर निको भएन। त्यसपछि मैले शम्भुनाथ बाबा कहाँ लगेँ। म पनि सँगै बसेर उसलाई बाबाकोमा 6 महिना बाँधेर राखेँ। त्यसपछि ऊ ससुराली गयो। ससुरालीमा सालोलाई कुट्ने गर्न थालेपछि आफ्नै घर लिएर आएँ। घर ल्याएपछि उसले जे मन लाग्थ्यो त्यही गर्थ्यो। उसको अवस्था सामान्य थिएन। कपडा लगाउँदैनथ्यो, बरबराउँथ्यो, हिँड्थ्यो। 2 वर्षसम्म यस्तै भयो। छठका बेला नुहाइदिएर प्रसाद दिएको थिएँ। अहिले कहिलेकाहीँ बोल्न थालेको छ।
उपचार गर्ने खर्च नहुँदा मनोजलाई अहिले घरमा नै राखिएको छ। कमाउन गएको छोरो बिरामी परेर फर्किएपछि मण्डल दम्पतिले बन्दकी राखेको जग्गा गुमाउने अवस्थामा पुगेका छन्। पाकेको ब्याज साउमा गाभ्दै जाँदा ऋण बढ़िरहेको छ। त्यति पैसा तिर्न नसक्दा जग्गा अझै पनि साउको स्वामित्वमा रहेको छ। बिरामी छोराको उपचार गर्न नसकेका मण्डल दम्पतिसित जग्गा उकास्ने अरू कुनै उपाय छैन।
70,000
साउ ब्याज तिर्नुपर्छ। त्यसपछि मात्रै साहुले जग्गा फिर्ता गर्छु भनेको छ। म गरिब मान्छे, जग्गा फिर्ता गर्नु कि छोरालाई उपचार गर्नु? त्यही पनि मलाई गाउँका 2 नेताले जबरजस्ती समातेर ल्याप्चे हान्न लगायो। मैले तिनीहरूको फोटो खिचेको छु। हाकिमहरूले नमिल्नु भनेको थियो तर मेरो श्रीमानलाई तिनीहरूले डर देखाएर त नमिल्ने भए तैले मुद्दा लड्नु पर्छ भने मैले म मिल्दिन सर, मेरो जग्गा फिर्ता गरिदिनु भनेको तर केही भएन। मेरो छोरालाई यस्तो भएको छ, के गर्नु? जिउमा आगो लागे जस्तो भएको छ तर पनि मनलाई शान्त बनाउनु छ। मेरो जग्गा फिर्ता गरिदिनु भन्दा गरिदिन्छु भने तर फिर्ता गरेनन्। ब्याज बढाउँदै लगे, त्यही ब्याज बढेर ऋण थपिँदै गयो।
मण्डल दम्पतिका लागि सम्पत्ति भन्नु नै 3 कठा जमिन, गरिखाने भने पनि, ऋण पान गर्न धरौटी राख्ने भने पनि त्यही जमिन। हुर्किएको छोराको जागिर थिएन, गाउँघरमा रोजगारी गर्ने अवसर पनि कम थियो। त्यसमाथि छोराले नै विदेश जाने रहर गरेपछि जितन र दुखनी देवी मण्डल दम्पतिले छोरालाई विदेश पठाए। तर सोचे जस्तो नहुँदा मण्डल परिवार घर्न घाटको भएको छ। आयस्ताको स्रोत नहुँदा उनीहरूले न छोराको उपचार गर्न सकेका छन्, न त जमिन उकास्न नै। फेरि दुखनी देवी यादव,
पैसा छैन, छोरालाई कसरी उपचार गर्नु, कसरी जग्गा फिर्ता गर्नु? छोरो थियो विदेशमा, त्यस बेला आशा थियो। बिरामी भएर फर्केपछि उसले लगेको ऋण पनि तिर्नु पर्नेछ। खेतीपाती छैन, खानको लागि केही पनि छैन। छोरालाई घरमै छाडेकी छु। भगवानले निको बनाउलान् भन्ने आश छ, होइन भने हाकिमहरूलाई भनेको छु सूचना केन्द्रमा, सर मेरो र छोराको केही उपाय छैन भनेर।
बेटा कुनै पूर्वी पटा लगाइदिए इलाज जे गर्बै हम से सर।
विदेशमा गएर आएका मध्ये थुप्रैले सामाजिक समस्यासँगै मानसिक समस्या पनि भोगिरहेका छन्। तर मानसिक समस्या भोगिरहेका धेरै मानिसलाई आफू समस्यामा छु भन्ने पनि थाहा हुँदैन।
परिवारका कोही व्यक्ति विदेश जाँदा नेपालमै भएका आफन्तलाई भोक निन्द्रा नलाग्ने, टोलाएर बस्ने, रुन मन मात्र लाग्ने, आत्महत्याको प्रयास गर्न खोज्नेसम्मका समस्या आउने गरेका छन्। विदेशमा बस्नेहरूका पीडा पनि उस्तै छन्। त्यसरी अप्ठ्यारोमा पर्दा आफैले आफैलाई सम्झाउनु सबैभन्दा राम्रो उपाय हो, नत्र तपाईँले परामर्श लिँदा पनि मनका दुःख हल्का हुन्छन्।
वैदेशिक रोजगारीमा जाने चलन बढ्दै जाँदा रेमिटान्ससँगै मानसिक समस्या पनि बढ्दो छ। मानसिक समस्या बढ्न थालेपछि अहिले वैदेशिक रोजगारमा गएर फर्केका व्यक्ति र परिवारलाई विभिन्न संस्थाहरूले मनोपरामर्श सेवा दिने काम थालेका छन्। परामर्श दिन पुग्दा वैदेशिक रोजगारीका कारण कस्ता मानिस समस्यामा परेका भेटिन्छन् त सुनौ कावसतीमा कार्यरत मनोपरामर्शकर्ता राम बरालका अनुभव।
व्यक्तिको मनमा आएको भावना विचार सोचाइ सोचाइले आउने विभिन्न विचलनले गर्दा भावना विचार र फेरि व्यवहारमा जुन किसिमको गडबडी देखिन्छ त्यो किसिमको मनमा आएको व्यक्तिहरूलाई चाहिँ हामीले एक किसिमको चाहिँ टकिङ थेरापी जो मनमा आएको चाहिँ अप्ठ्यारो पीर चिन्ता भोगाई समस्याहरू छन् त्यसमा चाहिँ मन र समाज बिचमा रहेको अन्तर्क्रियाहरू छ त्यसलाई चाहिँ कम गराउनको लागि गरिने चाहिँ टकिङ थेरापीलाई चाहिँ मनोपरामर्श भनेर भनिन्छ। जुन चाहिँ व्यक्तिमा आएको विचार भावना चिन्ता भोगाई समस्यालाई चाहिँ कमी गराउने काम चाहिँ हामीले गर्छौँ।
त्यो व्यक्तिको घरमा जो वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन् ती घर परिवारका सदस्यसँग व्यक्तिगत रूपमा कुराकानीको आधारमा परामर्श दिनुहुन्छ।
हजुर हजुर।
तपाईँहरू गाउँठाउँमा गइसकेपछि अवस्था चाहिँ कस्तो पाउनुभयो?
जस्तो अब हामी अहिले यो 3 वर्ष अन्तरालमा जुन यो वैदेशिक रोजगारको कारणले के अरे मानसिक स्वास्थ्यमा परेको असरमा जुन किसिमको हामी अहिले गाउँघरमा हिँडिरहेका छौँ के अरे श्रीमान विदेशमा रहँदाखेरि चाहिँ महिला दिदीबहिनीहरूलाई चाहिँ लामो समयसम्म फोन नगर्ने जसले गर्दा चाहिँ श्रीमतीहरूलाई चाहिँ विभिन्न किसिमका आर्थिक समस्याहरू अरू सामाजिक घरेलु हिंसाको कारणले गर्दाखेरि मनमा विचलन आएर एन्जाइटी हुने डिप्रेसनमा पर्ने केसहरू पनि हामीले भेटिएको छौँ भने श्रीमानकै लामो समयसम्म श्रीमान सम्पर्कमा नआउने श्रीमानले अनि अन्य सामाजिक कुराहरूले चाहिँ दोषारोपण गर्ने विभिन्न किसिमका चाहिँ अनुमान लगाएर चाहिँ मान्छेलाई चाहिँ दोष लगाइदिने कारणले गर्दाखेरि आत्महत्या गर्छु भन्ने महिला समेत पनि भेटिएको छ अनि के अरे 3 छोराछोरी चाहिँ विचलन भइरहेका छन् अनि कहिलेकाहीँ चाहिँ के अरे महिला दिदीबहिनीहरू चाहिँ लामो समय श्रीमानहरू सम्पर्कमा नआइदिने कारणले गर्दाखेरि उनीहरूले चाहिँ फर्दर अर्को बिहे गरेर जाने कारणले गर्दा बालबालिकामा पनि एकदमै धेरै असर परेछ। विद्यालय छोड्ने स्कुल नजाने अनि के अरे मामाको घरमा गएर 1-2 वर्ष पढ्ने अनि छोड्ने त्यस्तो किसिमका केसहरू पनि हामीले बालबालिकामा चाहिँ देख्छौँ।
राम सर, तपाईँले जुन यो मानसिक विचलन हुने डिप्रेसनमा पर्ने हुन्छ भन्नुभयो नि त्यो तपाईँहरू कसरी पहिल्याउनुहुन्छ? त्यो व्यक्तिलाई समस्या छ भन्ने कुरा कसरी पहिचान गर्नुहुन्छ?
अब यसमा चाहिँ डिप्रेसनै भएको चिन्तै भएको भन्ने कुरा त अटोमेटिकली मान्छेलाई चाहिँ यो केही न केही प्रब्लम त हुन्छ नै तर वैदेशिक रोजगारकै कारणले चाहिँ हामीले उनीहरूको चाहिँ जुन किसिमले उनीहरूको घरमा हामीलाई पहिचान भइसकेपछि हामी त्यो घरमा पुग्छौँ। त्यो घरमा पुगिसकेपछि हामीले उनको आर्थिक कुराहरू भावनात्मक कुराहरू हामीले एक किसिमको कुराहरू गर्छौँ। हाम्रो एउटा साइकोलोजिकली टेक्निकली कुराहरू हुन्छ त्यसमा हामीले कुरा गरिसकेपछि उनीहरूले जुन एउटा सक्षम मान्छेले जुन किसिमका कुराहरू गर्नपर्ने हो त्यो किसिमले कुरा नगरिकन उसलाई चाहिँ आफ्नो श्रीमानकै कुराहरूले चाहिँ श्रीमानकै कारणले चाहिँ मेरो आर्थिक भावनात्मक कुराहरूमा जोडिँदै जान्छ। जोडिँदै गइसकेपछि उनीहरूले केही न केही लक्षणहरू चाहिँ त्यहाँ चाहिँ हामीले पहिचान गर्छौँ। हाम्रो एउटा आफ्नै किसिमको टेक्निकल प्रश्न गर्ने कुराहरू सोध्ने कुराहरू हुन्छ त्यो कुराले पनि हामी उनीहरूलाई चाहिँ पत्ता लगाउन सक्छौँ।
जस्तै मानसिक विचलनमा रहेका व्यक्तिहरू एकोरोपना आउन सक्छ, तपाईँहरूलाई जाने बित्तिकै झट्टै पत्याइहाल्न पनि गाह्रो होला उनीहरूलाई, होइन? के हो त्यो मेथड, के हुन्छ विधि, कसरी गर्नुहुन्छ तपाईँहरू काम?
जसरी उनीहरूले हामीले केसलाई पहिचान गर्छौँ, उनीहरूले आफ्नो श्रीमानलाई चाहिँ मेरो श्रीमानले चाहिँ लामो समयदेखि फोन गर्नु भएको छैन अथवा मेरो श्रीमानको चाहिँ मृत्यु भयो अब चाहिँ के अरे श्रीमानले चाहिँ बेखबर भयो अथवा श्रीमानले अर्को श्रीमती लिएर बस्यो यावत कुराहरू चाहिँ आफ्नो एउटा महिला दिदीबहिनीले चाहिँ आफ्नो भावनात्मक कुराहरू सेयर गर्दाखेरि त्यो कुराहरू गरिसकेपछि चाहिँ हामी तपाईँलाई चाहिँ हामी तुरुन्तै ठिक पारिदिन्छौँ भन्ने कुरा भन्दा पनि उनीहरूसँग हामी 3-4 पटकसम्म त उनीहरूसँग भेट्न उनीहरूसँग चिना परिचयहरू गर्न सम्बन्ध विस्तार गर्न जाने उनीहरूको मनहरूलाई जित्ने किसिमका कुराहरू गर्ने छलफल गर्ने अनि तपाईँलाई यो साँच्चीकै तपाईँलाई यो मन विचार भावनाबाट यो कुराहरूलाई चाहिँ बाहिर लाँदाखेरि साँच्चै तपाईँको अनुहार कस्तो होला तपाईँको मन चाहिँ कस्तो होला भन्ने हिसाबले हामी कुराहरू गरिसकेपछि अहिलेसम्म मेरो आफ्नै मन दुख्दाखेरि चाहिँ अहिलेसम्म मेरो आफ्नै मेरो व्यक्तिगत कुरा गर्ने मान्छे त अहिलेसम्म मेरो घरमा अथवा मेरो परिवारमा कोही पनि आएको थिएन। साँच्चै यो महिला साँच्चै यो पुरुष अथवा साँच्चै यो मनोपरामर्श साँच्चै यो आइसिसीको मान्छे आइरहँदाखेरि यसले चाहिँ मेरो केही कुराहरू सल्भ गर्छ कि मेरो कुराहरूलाई चाहिँ यसले मेरो मान्छेसम्म पुर्याएर मेरो सिम्मालाई छोड्नलाई सहयोग गर्छ कि भन्ने हिसाबले सूचना केन्द्र मार्फत पनि जोडिने भएको भएर चाहिँ उनीहरूले हामीलाई चाहिँ विश्वास गर्छ हामी त्यसरी चाहिँ कुरा गर्छौँ।
अनि अहिलेसम्म यसरी तपाईँहरू कति घरमा पुग्नु भएको छ अथवा कति व्यक्तिसँग सम्पर्कमा पुग्नु भएको छ?
असार मसान्तसम्मकै कुरा गर्ने भने हामी पारीको 2 साथी इन्द्रेणीमा काम गर्ने 2 साथी र हिगुडे एनडिएफमा काम गर्ने दुईजना साथीहरू गरेर हामी मनोसामाजिक परामर्शमा काम गर्ने चारजना छौँ। चारजनाले चाहिँ अहिलेसम्म जिल्लाको असार मसान्तसम्म 371 जनालाई हामीले काउन्सिलिङ गरिरहेका छौँ विगत 3 वर्षदेखि। त्यसमा चाहिँ 171 चाहिँ हाम्रो चाहिँ सक्सेस भयो, उनीहरूको पुनर्जीवनलाई फर्काउनलाई हामी सक्सेस भयो। त्यो परामर्श चाहिँ ठिक पारेको रेकर्ड हो सर।
योभन्दा पनि बढी हुन सक्छ, सम्पर्कमा नआएका पनि हुन सक्छन् फेरि।
यो त एकदमै वैदेशिक रोजगारको कारणले केसहरू आएको भएर मात्रै हामी हाम्रो रेकर्डमा रहेको हाम्रो आइसिसीमा आएको केसलाई मात्रै हामी अब्जर्भ गर्दाखेरि परेको कुराहरू चाहिँ भन्न सकिन्छ। तर अब यो समग्र हाम्रो नवलपरासी जिल्लालाई लिएर मानसिक स्वास्थ्य सम्बन्धी नजिकैको कुरा गर्ने भने, जसको हामी चाहिँ यो मानसिक समस्या परिसकेका बिरामीहरू अथवा औषधि खान परेका बिरामीहरू, चिन्ता एन्जाइटीहरू भएका बिरामीहरू, कडा किसिमको मानसिक रोग लागेका बिरामीहरू हुनुहुन्छ भने हामी यो भरतपुरको सरकारी हस्पिटलमा पनि मानसिक स्वास्थ्य सम्बन्धी एकदमै राम्रो उपचार भइरहेको छ। अहिलेसम्म भेटिएका केसहरूलाई हामीले भरतपुरको सरकारी हस्पिटलबाटै उपचारहरू गरेर चाहिँ राम्रो निको भएको अवस्थाहरू पाइरहेको छौँ। यदि हाम्रो गाउँ टोल छिमेक र जिल्लामा कोही हुनुहुन्छ भने भरतपुरको सरकारी हस्पिटलमा गएर पनि यो सेवा चाहिँ लिन सकिन्छ।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको सहयोगमा सामुदायिक रेडियो विजय एफएम 101.6 उत्पादन गरेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक रेडियो विजय एफएम 101.6 रेडियो कावासोती 102.6 सामुदायिक रेडियो परासी 90.2 रेडियो मध्यबिन्दु एफएम 101 सामुदायिक रेडियो सुनोल 90.7 र सामर्थ्य एफएम 92.1 पनि सुन्न सकिन्छ।
यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुराकानी गर्छौँ। विदेशमा जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
राम राम सम्भव दाजु। खै हो दाजु, मेरो विदेश जाने के भयो? तपाईँले पासपोर्ट लिएको पनि 3 महिना भइसक्यो।
एउटा अच्छा डिमान्ड आएको छ कतारको लागि। अरे त्यसैमा लगाइदिएको छु तिम्रो पासपोर्ट, काम तुरुन्तै भइहाल्छ। बरु रकमको बन्दोबस्त गर्न सुरु गरिदेऊ अब।
अनि रकम चाहिँ कति बुझाउनु पर्छ दाजु?
अब तिमी आफ्नो मान्छे होइन, तिमीसँग कहाँ बढी लिने होइन, 1,20,000 भन्दा बढी पर्दैन तिमीलाई। अरूलाई त मैले 1,50,000 भन्ने गरेको छु।
बाप्रे बाप दाजु, त्यत्रो पैसा! तर अहिले त खाडीको 6 देश र मलेसिया जान 10,000 भन्दा बढी तिर्नु पर्दैन भन्छ सरकारले।
म जुन बात गरिरहेको छु त्यो सरकारले निर्णय गरे भन्दा अगाडिको छ क्या? अरे कुरा बुझ्ने गर भाइ।
ठिकै छ दाजु, मलाई त्यो डिमान्डको पूर्व स्वीकृति हुन्छ नि, हो त्यसको लट नम्बर दिइहाल्नुहोस्। म अहिले नै मोबाइलबाट मेसेज पठाएर पत्ता लगाइहाल्छु। 10,000 मात्र लाग्छ कि बढी?
अरे के फसाद आइहाल्यो, यसले त सारा बिजनेसै चौपट
हो। सरकारले 2072 असार 21 गतेदेखि बहराइन, कतार, साउदी, युएई, ओमन, कुवेत र मलेसिया जानेले 10,000 भन्दा बढी तिर्नु नपर्ने नियम लागू गरेको छ। तपाईँलाई भनेको रोजगारीको पूर्व स्वीकृति 2072 असार 21 भन्दा अगाडिको हो वा पछाडिको हो थाहा पाउन म्यान पावर वा एजेन्टसँग मागेर वा विज्ञापनमा प्रकाशित लट नम्बरलाई मोबाइलको मेसेज बक्समा टाइप गरी 34001 पठाउनुहोस्। यस्तो विवरण वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मा गई लट नम्बरबाट खोजी गरी पनि थाहा पाइन्छ।
अन्य जानकारी चाहिएमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नयाँ बजार कावासोती, फोन 078-4549-57 अथवा सूचना केन्द्र परासी जिल्ला प्रशासन कार्यालय सँगै फोन 078-5203-11।
स्विस सरकारको सहयोगमा सामी हेल्मेटास नेपाल तथा हिमालयन सामुदायिक विकास मञ्चको संयुक्त पहल।
आजको देश परदेशमा यसअघि हामीले सुन्यौं मानसिक समस्या परेर विदेशबाट फर्केका युवाका परिवारका कुरा समेटिएका सामग्री र सुन्यौं मनोपरामर्शकर्ता राम बरालसित गरिएको कुराकानी।
वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन हुने, परिवारमा झैझगडा हुने विषय हामीले सुन्दै आएका छौं। सँगै बालबच्चाको पढाइमा असर पर्ने, स्वास्थ्य समस्या र समाजसँग एक्लिँदा व्यक्तिको मनमा चोट पर्ने कुरा पनि हुन्छन्। मनको चोट अथवा मानसिक स्वास्थ्य सम्बन्धी समस्याका अनेक रूप छन्। तीमध्ये सबैभन्दा धेरै देखिने समस्या हो डिप्रेसन।
डिप्रेसन विभिन्न कारणले हुन्छ, यो यस्तै व्यक्तिलाई मात्र हुन्छ भन्ने छैन, बालकदेखि वृद्ध सबैलाई हुन्छ डिप्रेसन। कतिलाई त आफूलाई डिप्रेसन भयो भन्ने थाहा पनि हुँदैन। समयमै समस्या थाहा नपाउँदा बिरामीले आत्महत्यासम्म गरेका घटना पनि धेरै छन्। डिप्रेसन के हो र यसबाट कसरी बस्न सकिन्छ त आउनुहोस् अब मनोविद करुणा कुवरसित कुरा गरौँ।
अब वैदेशिक रोजगारीका कारणले भन्नुभन्दा पनि नि वैदेशिक रोजगारीमा जाँदाखेरि होइन आइपर्ने चुनौतीहरू विभिन्न समस्याहरूका कारणले चाहिँ डिप्रेसन जस्तो एउटा समस्या पनि आउँछ भनेर चाहिँ बुझ्न सकिन्छ। र डिप्रेसन हो अब विभिन्न कारणले विभिन्न समस्याले विभिन्न अब भन उतार चढावले चाहिँ हुने गर्दछ र त्यसमध्येमा चाहिँ एउटा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमा अथवा उनीहरू फर्केर आएका व्यक्तिहरूमा या छोडेर गएका परिवारका सदस्यहरूमा पनि हुने गर्दछ। विशेष गरी डिप्रेसन भनेर एकदम साधारण रूपमा तपाईँले हामीले बुझ्नु पर्यो भनेदेखि चाहिँ एकदमै आफ्नो मुड चाहिँ लो हुने, एकदम दुखी जस्तो महसुस हुने, केही गर्न मन नलाग्ने, खान मन नलाग्ने, निन्द्रा नलाग्ने अथवा निन्द्रा धेरै लागिरहने, खाना धेरै खान मन लाग्ने, यो दुनियाँ चाहिँ होइन मेरो लागि चाहिँ सही छैन भने जस्तो महसुस हुने र वास्तवमा चाहिँ आफ्नो वरिपरि भएका विभिन्न अब आफन्त समाजदेखि लिएर सबैजनाले चाहिँ केही गर्न नसकेको जस्तो महसुस हुने र अब चाहिँ के पनि हुँदैन भने जस्तो खालको जुम जब महसुस हुन्छ र आत्मबलमा कमी आउन थाल्छ, आत्मविश्वासमै कमी आउन थाल्छ, त्यसलाई चाहिँ डिप्रेसन भनेर बुझ्न सकिन्छ।
पछिल्लो समय चाहिँ एकदमै आत्महत्याको रेट पनि बढिरहेछ, आत्महत्या गरिरहेछन्। हामीले आत्महत्यालाई पनि डिप्रेसनकै कारण हो भन्न सकिन्छ के हो?
तपाईँले एकदम सही सन्दर्भ चाहिँ उठाउनु भएको छ। अहिलेको सन्दर्भमा हेर्ने हो भनेदेखि चाहिँ आत्महत्याको तथ्याङ्क चाहिँ बढ्न भत्तै बढेको पनि देखिन्छ र त्यसमध्येमा पनि वैदेशिक रोजगारीमा गएर आएका या वैदेशिक रोजगारमा गएकाहरूमा पनि आत्महत्याको तथ्याङ्क चाहिँ बढ्न थालेको अवस्था चाहिँ छ। अघि मैले यहाँलाई भनिहालेँ होइन, विशेष गरी आफ्नो जीवन नै के हो अर्थहीन जस्तो महसुस हुनु र समाजदेखि लिएर आफ्नो परिवारमा कसैले पनि यो कुरालाई चाहिँ सल्टाउन सक्दैन अथवा समाधान गर्न सक्दैन भन्ने जब महसुस आउँछ आफूलाई आत्महीनता महसुस हुन्छ र संसारमै बसेर चाहिँ के फाइदा भन्ने हिसाबले आफूले आफैलाई हत्या गर्ने प्रविधि नै आत्महत्या हो र त्यस्तो खालको घटना चाहिँ अहिले भइरहेको चाहिँ प्रशस्त उदाहरणहरू चाहिँ देखिन्छ र यो चाहिँ समयमै सचेत भयो भने होइन र अनि परिवारका सदस्यहरूले पनि आत्महत्या भनेको के हो कसरी पहिचान गर्ने भन्ने कुराहरू जानकारी लिएमा चाहिँ रोकथाम गर्न चाहिँ समयमै सकिन्छ।
जस्तो वैदेशिक रोजगारीमा जानेका कुरा अनि वैदेशिक रोजगारीमा गएकाका परिवारका कुरा गर्नेहरू पनि अब केही न केही रूपमा डिप्रेसन हुन्छ भनिन्छ। अब त्यसरी डिप्रेसन भएकाहरूलाई चाहिँ अब कसरी डिप्रेसन भयो भनेर थाहा पाउने उनीहरूले यो चाहिँ के कारणले हुन्छ होला?
विशेष गरी चाहिँ अब विभिन्न कुराहरूमा लिएर चाहिँ अब एउटा सङ्घर्ष जीवनको सङ्घर्षमा चाहिँ विभिन्न खालको चाहिँ उतार चढावहरू हुने गर्छ र जीवनको जीवन चाहिँ कस्तो हुनुपर्छ भन्ने एउटा डेफिनेसन चाहिँ सबैजनालाई थाहा हुन्छ। मेरो जीवन कस्तो हुनुपर्छ भन्ने एउटा अपेक्षा होइन आशाहरू भएको हुन्छ र ती आशा र अपेक्षाहरू चाहिँ भने अनुसार चाहिँ पुरा नहुँदा होइन र इच्छा र अपेक्षा आशाहरू चाहिँ वास्तविक रूपमा देख्न पाउँदा र समय अनुसार चाहिँ नहुँदाखेरि चाहिँ निराशामा बद्लिन्छ र त्यो निराशामा बद्लेको चिन्हहरू चाहिँ हामीले सङ्केतहरू भनौँ न ती कुराहरू चाहिँ परिवारका सदस्यहरूले या आफैले पनि पहिचान गर्न चाहिँ सजिलो छ। जस्तै एक्कासी चाहिँ खाना खान मन नलाग्नु या निन्द्र नलाग्नु, चिटचिटाहार हुनु अथवा रिस उठेको महसुस हुनु, एक्लो बस्न मन लाग्नु या कतै पनि कोहीसँग पनि कुराकानी गर्न मन नलाग्नु र अब यो सम्पूर्ण कुराबाट अलगिएर कतै जाउँ भने जस्तो महसुस हुनु डिप्रेसनको चिन्ह हुने गर्दछ। जसले गर्दाखेरि आफूलाई के भइरहेको छ त्यो खालको महसुस भइरहेछ भने समयमै चाहिँ कुनै एक्सपर्टको चाहिँ सहायता लिन पनि सकिन्छ र त्यस्ता व्यक्तिहरू आफ्नो परिवारको सदस्यमा कोही अब साथीभाइ आदिले महसुस गरेको छ र लगातार ती व्यक्तिले चाहिँ पहिलाभन्दा अब भनौँ न केही समय अगाडिभन्दा केही फरक चाहिँ उसको गतिविधि देखियो, उसको सोचाइहरू देखियो र धेरै जस्तो अवस्थामा चाहिँ एक्लै बसिरहेको त्यसरी अब जस्तो कहिलेकाहीँ चाहिँ वेट लस्टहरू भएको पनि देखिन्छ होइन। सधैँ गरिरहने जस्तै सामाजिक कार्यहरू घरमै गरिरहने कार्यहरूमा पनि उसको केही फरकपनहरू आइरहेको छ, उसले त्यस यसमा कमी आइरहेको छ, अफिस जाने मान्छेहरूले धेरै बिदा लिइरहेको छ या गइरहेको छैन, छोडिरहेको छ, यस्ता कुराहरूले चाहिँ पत्ता लगाउन चाहिँ सकिन्छ केही न केही भइरहेको छ भनेर। त्यसकारण डिप्रेसन हो कि होइन, वास्तवमै हो कि भन्ने खालको पत्ता लगाउनको लागि चाहिँ एक्सपर्टको सल्लाह चाहिँ सधैँ लिनु जरुरी हुन्छ। त्यसको लागि अब कुनै हस्पिटलमा डक्टर अथवा साइकोलोजिस्टहरूसँग साइकायाट्रिस्टहरूसँग पनि होइन छलफल गर्न सकिन्छ। अहिले तपाईँले अब यही वैदेशिक रोजगारीको हकको कुरा गर्दाखेरि चाहिँ विभिन्न जिल्लाहरूमा अब त्यही काम गर्ने मनोसामाजिक परामर्शदाताहरू हुनुहुन्छ, उहाँहरूसँग समयमै भेट्ने र कुराकानी गरेर मलाई भएको के हो या मेरो परिवारको सदस्यलाई भइरहेको के हो भन्ने खालको कुराहरू चाहिँ पहिचान गराउनलाई चाहिँ उहाँले सहायता लिन चाहिँ सकिन्छ। अनि कुनै पनि व्यक्तिले जस्तै आत्महत्याकै कुरा गर्यो, मलाई मरौँ मरौँ जस्तो लाग्छ, बस्न बाँचेर के हुन्छ जस्तो लाग्छ भने जस्तो अभिव्यक्ति दिइरहेको छ भनेदेखि चाहिँ समयमै उसलाई पनि सहायता गर्नको लागि चाहिँ एक्सपर्टको सहायता लिनुपर्छ समयमै। नत्र आफैले छुट्याएर हो यो त डिप्रेसन रहेछ अब औषधि गर्नुपर्छ भन्ने सोचिरहेको चाहिँ हुनसक्छ, तर फेरि बिस्तारै चाहिँ एकदम अगाडिको स्टेजको मान्छे चाहिँ पछि क्रोनिक स्टेजमा पुग्न सक्छ होइन, पछाडि चाहिँ एकदम बढी जटिलतातिर नजानको लागि चाहिँ समयमै उपचार पद्धति लिनु चाहिँ महत्त्वपूर्ण हुन्छ।
तपाईँले चाहिँ अब वैदेशिक रोजगारीकै क्षेत्रमा भएका मानसिक समस्या आएका बिरामीहरूसँग पनि लामो समयदेखि काम गरिराख्नु भएको छ, तपाईँले चाहिँ कस्ता खालका बिरामीहरू चाहिँ भेट्नु भएको छ, यो जस्तो डिप्रेसन भएका कस्ता खालका बिरामीहरू चाहिँ विशेष गरी भेटिन्छन्?
अब डिप्रेसन आफैमा चाहिँ एउटा समस्या हो, मैले अघि नै राखिहालेँ होइन, वैदेशिक रोजगारीबाट फर्केर आएकाहरूमा त अब विभिन्न खालको समस्याहरू छन् नै, अब मानसिक रोग पनि विभिन्न प्रकारका हुने गर्दछन्, कडा मानसिक रोगदेखि लिएर अब अलिकति नरम खालको मानसिक रोगसम्म पनि लागेको व्यक्तिहरू हुन्छ। अब जस्तै कसै कसैमा चाहिँ एकदमै चिन्ता दैनिक चिन्ताले गर्दाखेरि चाहिँ अलिकति दैनिक कार्यहरूमा उतार चढावहरू भएकोदेखि लिएर विशेष गरी औषधि नै सेवन गर्नुपर्ने खालको कडा मानसिक रोगहरू भएको पनि पाइन्छ। तर त्यसमध्येमा पनि अहिले उठान तपाईँले गरिरहनु भएको विषय चाहिँ डिप्रेसन हो, र डिप्रेसन चाहिँ अधिकांशमा अझ बढी भएको पाइन्छ होइन, त्यसैले गर्दाखेरि अहिलेको युगलाई चाहिँ डिप्रेसनको युग पनि भन्ने गरिन्छ। हाम्रो अहिले नेपालमा मात्र नभएर यो विश्वव्यापी रूपमा चाहिँ एकदमै ठुलो समस्याको रूपमा देखिएको विषय चाहिँ हो। त्यसैले तपाईँले अहिले उठान गरिरहेको विषय र अनि वैदेशिक रोजगारीलाई नै हेर्ने हो भने पनि अब तपाईँ हामीले देख्न सक्छौँ सबैजनालाई विदेशमा गएर केही सजग हुन्छ, केही राम्रो हुन्छ, केही हुन्छ नि आफ्नो जीवन सुध्रिन्छ भन्ने खालको उनीहरूको सोचाइ भइरहेको अवस्था हुन्छ, तर त्यसको ठिक विपरीत चाहिँ भइरहेको, किनभने चुनौतीहरूलाई चाहिँ सामना कसरी गर्ने के गर्ने त्यो खालको तालिम पनि लिएको हुँदैन, सोचाइ पनि भइरहेको हुँदैन, र अचानक आउने त्यस्ता चुनौतीहरू र सङ्घर्षहरूले गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ छिटै डिप्रेसनमा गएको पाइन्छ। त्यही भएर यसको रोकथामको लागि चाहिँ डिप्रेसन के हो भन्ने कुरा सुरुमै थाहा पाउनु जरुरी छ, हरेक व्यक्तिले जान्नु जरुरी छ, र त्यस पछाडि यदि भइ नै हालेको खण्डमा चाहिँ औषधिको उपचार पनि सम्भव छ र कुनै विशेषज्ञको सँग कुराकानी गरेर परामर्श लिएर पनि सम्भव छ भन्ने कुराको जानकारी पनि एकदम महत्त्वपूर्ण चाहिँ हुन्छ। अनि अर्को कुरा चाहिँ डिप्रेसन भनेको चाहिँ कुनै पनि उमेरको समूहलाई चाहिँ हुनसक्छ भन्ने कुरा पनि जानकारी राख्नु जरुरी छ। हामीले हेर्दाखेरि डिप्रेसन भनेको चाहिँ वयस्कमा होइन अलिकति उमेर पुगिसके कोमा मात्र हुन्छ भन्ने कुराहरूको बुझाइ हुनसक्छ, डिप्रेसन एकदमै सानो साना बालबालिकामा पनि सुरु हुनसक्छ, भर्खरै जन्मेको बालक बालबालिकादेखि लिएर एकदम धेरै उमेर पुगिसकेको पाको उमेरको व्यक्तिहरूमा पनि डिप्रेसन चाहिँ हुनसक्छ। बालबालिकामा हुनसक्ने जस्तै तपाईँलाई एउटा सानो उदाहरण दिउँ, डिप्रेसनको चिन्ह एउटा के पनि हुनसक्छ भने जस्तै तपाईँले टाउको दुख्यो भनेको सुन्नुभयो होला, बच्चाहरूलाई पेट दुखिरहन्छ भन्ने होला, स्कुल जान मन लाग्दैन भन्ने होला, स्कुलबाट भाग्ने होला, त्यस्ता खालका साइन एन्ड सिम्टम्सहरू छन् भने पनि डिप्रेसन हुनसक्छ भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ। त्यही भएर बालबालिकादेखि लिएर वयस्क अनि पाको उमेरसम्म हुनसक्छ भन्ने कुराको जानकारी पनि हामी सबैले बुझ्नुपर्छ। हजुर,
मनोविद करुणा कुँवरको कुरा सुन्दा सुन्दै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। हाम्रो आजको कार्यक्रम सुनेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014 र 0785014 मा फोन गर्न सक्नुहुनेछ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। आजको कार्यक्रममा आफ्नो समय, अनुभव र ज्ञान दिएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद र धन्यवाद तपाईँलाई कार्यक्रम सुन्नु भएकोमा। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया पर्खिँदै प्रविधिमा साथ दिने साथी राजेन्द्र श्रेष्ठ र साथी अनिता राणाभाटसँगै म प्रेम छेत्री पनि बिदा हुन्छु। नमस्कार।